यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट बिहान 6 बजेको समाचार सुन्नुहोस्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक दलहरूको सहमतिमा संविधान संशोधन गरिने बताउनु भएको छ। विराटनगर विमानस्थलमा हिजो पत्रकारहरूसँग कुरा गर्नुहुँदै सभापति देउवाले संविधान संशोधन गर्न दुई तिहाई बहुमत आवश्यक भएकाले दलहरूबीच वार्ता गरेर सहमति कायम गर्न प्रयास भइरहेको बताउनुभयो। उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न चीन भ्रमणका बेला बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआईमा ऋण सम्बन्धी कुनै सम्झौता नभएको बताउनुभयो। वर्तमान गठबन्धन सरकारप्रति जनताको कुनै असन्तुष्टि नभएको भन्नुहुँदै सभापति देउवाले मुलुकमा राजनीतिक स्थायित्व कायम हुनुका साथै मुलुक समृद्धितर्फ अघि बढ़ेको धारणा राख्नुभयो। राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ। प्रोस्टेट सम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा भर्ना हुनुभएका राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आएको अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरूङले जारी गर्नुभएको विज्ञप्तीमा उल्लेख गरिएको छ। राष्ट्रपति पौडेलको मंगिर 19 गते शल्यक्रिया भएको थियो। राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली हिजो त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंज पुग्नु भएको छ। प्रधानमन्त्री ओलीले अस्पताल पुगेर राष्ट्रपति पौडेलको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुहुँदै उपचारमा आवश्यक सबै प्रबन्ध गर्न सम्बन्धित अधिकारी र चिकित्सकलाई आग्रह गर्नुभयो। राष्ट्रपति पौडेलको उपचारमा संलग्न चिकित्सकहरूसँग प्रधानमन्त्री ओलीले उपचारबारे सम्पूर्ण जानकारी पनि लिनुभएको थियो। नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक मंगिर 24 गते बस्ने भएको छ। बैठक सोमबार बिहान 9 बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढा नीलकण्ठमा बस्ने गरी तय भएको पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। प्रधान न्यायाधीश प्रकाश मानसिंह राउतले न्यायालयलाई पारदर्शी र विश्वसनीय बनाउन गोला प्रणालीबाट पेशी व्यवस्थापन गरिएको बताउनु भएको छ। सर्वोच्च अदालतमा गोला प्रणालीबाट हुने पेशी व्यवस्थापन प्रक्रिया अवलोकनका लागि हिजो आयोजित पत्रकार सम्मेलनमा प्रधान न्यायाधीश राउतले न्यायालयलाई पारदर्शी र विश्वसनीय बनाउन पेशी व्यवस्थापनमा गोला प्रणाली अवलम्बन गरिएको बताउनुभयो। सर्वोच्च अदालतले 2078 मंगिर 15 गतेदेखि गोला प्रणालीबाट मुद्दाको पेशी व्यवस्थापन गर्न थालेको हो। नेकपा एमालेका उपमहासचिव प्रदीप गेवालीले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठनको अन्तिम तयारीमा सरकार लागेको बताउनु भएको छ। प्रेस चौतारी नेपाल म्यागदीले बेनीमा हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा नेता गेवालीले राजनीतिक सहमतिकै आधारमा निर्माण भएको सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन सम्बन्धी ऐन कार्यान्वयनका लागि आयोगको पदाधिकारी चयनको प्रक्रिया अन्तिम चरणमा पुर्याइएको बताउनुभयो। नेता गेवालीले सरकारले सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न शक्तिशाली नियमनकारी निकायको गठन र बचत सुरक्षाका लागि कर्जा सुरक्षण कोष बनाउने तयारी गरिरहेको पनि जानकारी दिनुभयो। भारत भ्रमणबाट फर्कने क्रममा काठमाडौँ आइपुग्नुभएका भूटानका राजा जिग्मे खेसर नामगेल वाङचुकले हिजो स्वयम्भूनाथ र बौद्धनाथको दर्शनसहित पूजाआजा गर्नुभएको छ। स्वदेश फर्कने क्रममा उहाँलाई परराष्ट्र मन्त्री आरजू राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गर्नुभयो। उहाँको व्यक्तिगत भ्रमण भएकाले कसैसँग औपचारिक भेटघाट नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले छिटै आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआईको नीति ल्याइने बताउनु भएको छ। काठमाडौँ विश्वविद्यालयको कम्प्युटर क्लबद्वारा धुलीखेलमा हिजो आयोजित कार्यक्रममा मन्त्री गुरूङले एक महिनाभित्र एआईको नीति ल्याई आवश्यक कानून बनाउन सरकार क्रियाशील रहेको बताउनुभयो। उहाँले राज्य संयन्त्र अन्तर्गतका निकायमा ई गवर्नेन्स लागू गर्न सकिए भ्रष्टाचार नियन्त्रण हुने विश्वास पनि व्यक्त गर्नुभयो। जनकपुरधाममा सप्ताहव्यापी विवाह पञ्चमी महोत्सवको मुख्य दिन हिजो रंगभूमि मैदानमा स्वयम्वर कार्यक्रम सम्पन्न भएको छ। जनकपुरधामको जानकी मन्दिरबाट बाजा गाजासहित कड़ा सुरक्षाविद निस्केको डोला रंगभूमि मैदानमा पुगेपछि राम मन्दिरबाट गएको डोलालाई 3 पटक परिक्रमा गरी स्वयम्वर सम्पन्न गरिएको छ। स्वयम्वर सम्पन्न भएपछि जानकी मन्दिरको परिसरमा निर्माण भएको आकर्षक विवाह मण्डपमा हिजै मिथिला परम्परा अनुसार भगवान श्रीराम तथा माता सीताको प्रतीकात्मक विवाह सम्पन्न भएको जानकी मन्दिरका सहमहन्त राम रोशन दास वैष्णवले जानकारी दिनुभयो। निर्वाचन आयोगले आइतबारदेखि सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूबाट मतदाता नामावलीमा नाम दर्ता शुरू गर्ने जनाएको छ। यसअघि स्थानीय तहको उपनिर्वाचन प्रयोजनका लागि देशभरबाट नियमित रूपमा भइरहेको मतदाता नामावली दर्ता गर्ने कार्य स्थगित गरिएकोमा उपनिर्वाचन सम्पन्न भई परिणामसमेत प्राप्त भइसकेको अवस्थामा नियमित मतदाता नामावली दर्ता र अध्यावधिक कार्य भोलिदेखि शुरू गर्न लागि आयोगले जनाएको छ। पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई काठमाण्डुबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा घर भएका कृष्ण गुरूङ रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो। कतार जान लाग्दा प्रहरीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। र पश्चिमी वायुको प्रभावका कारण भोलि साँझदेखि नेपालको धेरै स्थानहरूमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ। प्रणालीको प्रभावका कारण भोलि साँझदेखि 24 गते सोमबार रातिसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले उल्लेख गरेको छ। विभागले हिजो विशेष बुलेटिन जारी गर्दै गण्डकी बागमती र कोशी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना उल्याएको छ। सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा त्यस्तै गण्डकी प्रदेशका थोरै स्थानहरू र बागमती र कोशी देशका पहाड़ी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना उल्याएको छ। मौसम प्रणालीको असरले चिसो बढ़न सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अप्नाउन पनि विभागले सम्बद्ध सबैमा आग्रह गरेको छ। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।